नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेगको मंगलबारको श्रृंखलामा हामी गएको सातादेखि जगदीश घिमिरेको आख्यान सकसको वाचन सुन्दै आएका छौं। गएको साता हामीले आख्यानको शुरूआत सुन्यौं, अब यो अगाडि कसरी बढ्छ सुनौ सकसको दोस्रो श्रृंखला पृष्ठ 22 बाट। विश्वबन्धु दादा प्रजातन्त्रको प्रतिमूर्ति थियो, रक्तिम दादा किनारिएका जनताको मुक्ति योद्धा थियो। यी जोर दादाले गरेर राष्ट्रवादी दादालाई सोधे, सुमनलाई किन त्यसो गरेको? उसले हाफ टी सर्टबाट पाखुरीका मसल फुलाएर देखाउँदै भन्यो, लभ गरेको। लभ गर्नेले त्यसो नगरे कसो गर्छ त? के तिमीहरूले लभ गरेका छौ? जोर दादाका दलबलले उसको धुलाइ गरे, भने हामीले पनि तँलाई लभ गरेको। लुभन साला मण्डले, लभ गर्नेले यसो नगरे कसो गर्छ त? मण्डले दादाका हनुमान भागे, मण्डले बोलेन। क्याम्पसका विद्यार्थी तीन गुटमा विभाजित भए। म जानेर वा नजानेर रक्तिम दादाको निकट पाएँ। उसको बोली वचन अरूको भन्दा राम्रो थियो, सिद्धान्त पनि राम्रो लाग्यो। कुटाई पनि छोडेँ, खान छोडेँ। मलाई काङ्ग्रेसले कमरेड भनेर जिस्काउन लागे, मैले हिँ हिँ गरेर टार्न लागे। काङ्ग्रेस नेता गणेशमान सिंहको आँगनमा हजारौं मान्छे जम्मा भए, ठूलो भेला भयो। विश्वबन्धु दादा र रक्तिम दादाले हामीहरूलाई उर्दी लाए, आज तिमीहरूको ड्युटी चाक्सीबारीमा। गणेशमानको घर चाक्सीबारीको ठूलो आँगनमा हजारौं मान्छे जुटे। भारतका ठूला नेताहरूले नेपाली जनताले प्रजातन्त्र पुनस्थापनाका लागि शान्तिपूर्ण जनआन्दोलन गर्नुपर्छ भनेर जोरदार भाषण गरे, त्यसमा आफ्नो सहयोगको पूर्ण प्रतिबद्धता जनाए। नेपालका ठूला नेताले जनआन्दोलनको मिति तोके। विश्वबन्धुले भने, भाइहरू, हाम्रो ऐतिहासिक पार्टी नेपाली काङ्ग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा भएको यो आन्दोलनमा 7 वामपन्थी दलहरूको वाम मोर्चा पनि सामेल भएको छ। उनीहरू पनि गणेशमानजीलाई आफ्नो पनि सर्वमान्य नेता मान्न थालेका छन्। काङ्ग्रेस र वामपन्थी मिलेपछि देश आन्दोलित हुन्छ, तानाशाही पञ्चायती व्यवस्था समाप्त हुन्छ हुन्छ। रक्तिमले भने, काम्रेडहरू, यसपालि 7 वाम पार्टीको मोर्चा र काङ्ग्रेस मिलेका छन्। काङ्ग्रेसले 17 सालदेखि कतिपटक अहिंसावादी र सशस्त्र आन्दोलन गर्यो, सधैँ असफल भयो। बीपीको हट काङ्ग्रेस वाम एकताको तगारो थियो, अब त्यो छैन। वामपन्थी समेत लागेको हुनाले नै आन्दोलन सफल हुन्छ हुन्छ, शङ्का गर्नु पर्दैन। आठै पार्टीका नेताहरू सक्रिय भए, कार्यकर्ताहरू ज्यानतिर लागे, बाल वृद्ध युवा आन्दोलित भए। रत्नपार्कमा दिनदिनै ठुल्ठूला जुलुस निस्कन लागे, जिल्लाहरूमा पनि जुलुस निस्कन लागे। काठमाडौँको सडकमा प्रधानमन्त्री र महापञ्चको अनि जिल्लामा जिल्ला सभापतिको नेतृत्वमा पञ्चायतको समर्थनमा नारा जुलुस भए। आन्दोलनकारीहरूले त्यसको विरोधमा नारा जुलुस गरे। विद्यार्थीहरूको उपस्थिति क्याम्पसमा होइन सडकमा हुन लाग्यो। क्याम्पसको द्वन्द्व सडकमा सर्यो, सडक बालवाला पनि आन्दोलनमा विरोधमा सामेल भए। समर्थक र विरोधीहरूको द्वन्द्व हुन लाग्यो। आन्दोलनकारीहरूलाई जसरी भए पनि पञ्चायत टाल्नु थियो, अबाल वृद्धलाई आन्दोलित गर्नु थियो, सडक बालबाला सहित तिनको डनलाई पनि सामेल गरिएको थियो। त्यस रात विश्वबन्धु दादा र रक्तिम दादा मिलेर आफ्ना कार्यकर्ताहरूसँग रत्नपार्कमा भोलिको जुलुसको योजना बनाउँदै थिए। साँझमा कर्फ्यू लाग्ने भयो। उनीहरूले दुईजनालाई आफ्ना मोटरसाइकलमा हाले। जाँदा जाँदै रक्तिम दादाले सडक डनलाई भन्यो, भाइ, हाम्रा साथीहरू टाढा टाढा बस्छन्, आज यिनको बासको राम्रो व्यवस्था गर्नु है। ए, भइहाल्छ नि, सरले कुनै फिक्री मान्नु पर्दैन, डनले भन्यो। ऊ पनि एक वाम पार्टीको समर्थक वा कार्यकर्ता थियो। घर फर्कन नसकेका एक दर्जन केटा डनका पछि लाग्यौं। डनले टुँडीखेल खुला मञ्च देखाएर भन्यो, भाइ, आज हाम्रो बासै खुला मञ्चमा हुन्छ, चैत वैशाख हो, जाडो गर्मी छैन। डनसँग उसका केटा र केटीहरू पनि थिए। भन्यो, मेरा केटाकेटी मध्ये कसैले छिँडी छिँडीमा कोठा पनि लिएका छन्, अरू कि टुँडीखेलको मञ्चतिर सुत्छन् कि सडकमा डुलेर रात बिताउँछन्। आज तिनकै पाहुना बन्नुपर्छ। ऊ केटाकेटी होइन, केडाकेडी भन्थ्यो। डन अघि लाग्यो। मञ्चको एउटा कुकुर कुनामा गुडुल्किएका थिए, अर्को कुनामा नाङ्गी भुतुङ्गी लाठी बौलाई रोइरहेकी थिए। कसैले उसको भर्खरै बलात्कार गर्यो भन्दै रुँदै कराउँदै इसारा गरेर मञ्च पछाडिको चौर देखाउँथे। डनले लाइट बालेर नजिकै गरे हेरेर भन्यो, हो रगतै हो, कस्तो पिसाच रहेछ, भेटे म त्यसलाई मारिदिन्छु। लाठी बौलाईको बास त्यही हुन्थ्यो। डनले उसलाई खान पैसा दिन्थ्यो। केही दिनपछि चौरमा एउटा अद्वैंसे चढ्याएको लास भेटियो। लास जाँचले भन्यो, मार्नु अघि उसले बलात्कार गरेको थियो। लाठी बौलाईको पनि बलात्कार भएको ठहर भयो। लाठीले उसलाई मारेको ठहरियो। लाठीले सजाय पाउने भई मार्ने उपकारी त अर्कै थियो। डन अर्को कुनामा रनभुल्ल परेका दुईटा गाउँले बुढा ससाना झोला सिरान हालेर पल्टेका थिए। कुकुर धपाकेडा हो, म यिनको मर्मत गर्छु। डनले केटाहरूलाई लात दिएर भन्यो, को हो यहाँ सुत्ने साला, निक्ली भाग। उसले अपशब्द बोले गाली गर्यो। उसका केटाकेटीहरूले पनि तिनलाई लात हान्न लागे। त्रस्त परदेशी बुढाहरूले हात जोडेर बिन्ती गरे, दाई दिदी माफ पाऊ, यो तपाईँहरूको ठाउँ भन्ने थाहा नै भएन, खाली पार्टी जस्तो लागेर सुतेका हौ, नजानेर विराम गरेका हौ, हामी आजै पहाडबाट आएका, यहाँको केही पनि थाहा छैन, हाम्रो कोही पनि छैन, हामीलाई एउटा कुनामा आजको रात गुजार्न दिनुहोस् न। म तेरो दाई हो साला, एक लात, मेरी आमा तेरी बाउकी स्वास्नी हो साला, अर्को लात, म यहाँको डन हुन्छिनिस्, अर्को लात, हामीलाई दाई दिदी होइन सर म्याडम भन् साला, अर्को लात। अनेक लात खाएपछि उनीहरू गलित पलित भएर रुँदै गिडगिड आए। डन सर, हजुरहरूलाई सर म्याडम भन्छौँ, हजुरहरूले भनेको जे पनि भन्छौँ। ल उसो भए हामी सबैको गोडा ढोग। उनीहरूले एक एक गरेर छजना केटा र तिनजना केटीका गोडा ढोगे। हेर केडा हो, अब तिमीहरू पनि मेरा केडा भयो, मैले नभनिकन यहाँ पात पनि हल्लिँदैन, कसो केडा हो? उसले आफ्ना नन्दी भृङ्गीलाई सोध्यो। सबैले एकै स्वरमा भने, हो बोस। ल आजलाई ऊ त्यहाँ सुत, भोलि विचार गरौँला। उसले कुकुरहरू गुणुल्किएको कुनु देखायो। कुकुर दपाएर उनीहरू त्यहाँ कुकुर जस्तै गुणुल्किए। उसले आफूलाई एउटा कुनो रोज्यो, हामीलाई अर्को कुनो तोक्यो। सुत्न त के सकिन्थ्यो, हामीले त्यहाँ बसेर भित्तामा अडेस लागेर आँखा चिम्ल्यौँ। डनले भनेको सुने, रेखा हिरोनी मलाई खुब मनपर्छ, त्यसैले मैले यसको नाम रेखा राखेको। प्रख्यात अभिनेत्रीको नाममा उसले आफ्नो केटीको नाम रेखा राखेको थियो। त्यो पनि उसलाई प्रख्यात अभिनेताको नाममा अमित भन्थे। अरू पनि दुईवटा रेखा र अमित थिए, तर उनीहरू त्यो नाम भन्ने आँट गर्दैनथे, किनभने ती नाम डनले रोजिसकेको थियो। डनका केटाकेटीहरू अर्को कुनामा गुणुल्किए। एउटा अमितले भन्यो, यो आन्दोलनले हाम्रो इन्कम खत्तम पार्यो, यो ढुङ्गा हान्न र गाडी जलाउन पनि नपाएको भए भोकै मरिने रहेछ अघि। उसकी रेखाले भने, होटेलमा भाडा माच्थिस् नि, किन छोडिस्? हामीलाई त रन्डी भनेर होटेलले पनि काम दिँदैन, ढुङ्गा हान्दा गाडी बाल्दा नै राम्रो ज्याला पाइन्छ। त्यो थोत्रे टेम्पोको ड्राइभर र खलासीले खाना खाने होटेलको साउले सडेको खाना मात्रै दिएर मलाई दिनको 20 घन्टा काम जोत्थ्यो। तलब माग्यो भने गाली गर्थ्यो, लात हान्थ्यो। मेरो पिणोलाको मासु त्यसको जुत्ताको तलुवाले झारिसकेपछि मात्रै म यो लाइनमा लागेको हुँ। ऊ लाउरी भएर टन्न कमाउने सुरले पहाडबाट भागेर आएको थियो। काठमाडौँमा सबभन्दा सस्तो होटेल सडक होटेलमा नोकरी गर्यो। त्यो छोडेर बसमा पाकेटमारीको काम थाल्यो। उसले यो लाइन भनेको पाकेटमारी र पुरुष वेश्यावृत्तिको लाइन थियो। आन्दोलनभन्दा पहिले त निकै ग्राहक फेला पार्थिस् त, उसले भन्यो। पार्थेँ, तँलाई याद छ लास्ट टाइमको कुरा, मैले बिस्तारै छाती उगारिदिएँ, सबले मेरो छातीका डल्लामा आँखाका झिर रोपे, त्यही मौका पारेर तैँले एउटाको गोजी झ्याप पारेको होइन? हो, किन याद नहुनु, झ्याप पार्ने त मै हो, ब्यागमा 1200 रुपियाँ रहेछ, पुलिसले मलाई 300 दिएर बाँकी लग्यो, भनिस् साला बढी भएस पनि थुनिदिन्छु। ब्याग पनि लग्यो भन्यो, त्यो मान्छे ब्याग खोज्न आउँछ, यो ब्याग र कागज मात्रै दिन सके पनि पुलिसको राम्रो नाम हुन्छ, अखबारमा हाम्रो इमान्दारिताको कथा छापिन्छ। अनि त्यो पैसाले चिकन चिल्ली खाएको होइन? अनि त्यसपछि तँलाई एउटा ग्राहकले लगेको होइन? हो, लजमा लग्यो, मुर्दा होमो रहेछ, पछाडिलाई दोब्बर दिन्छु भन्यो। माने, मलाई केटी फोरी हुन्छन्, रगत लतपत हुन्छ, तेरा केटा साथी छैनन् भनेर सोध्यो। अनि मैले तँलाई चिनाइदिएको, उसले तँलाई निकै मन परायो होइन? मन त पराएको थियो, गतिलो इन्डियन थियो साला, तर यो आन्दोलनले सब चौपट पार्यो। त्यो अमितले त्यो रेखालाई च्याप्यो। बिहान चिया खाएपछि डनले उसका केटाकेटीलाई काम दियो, भोलि काङ्ग्रेस र सात लाल पार्टी मिलेर बनेको संयुक्त वाम मोर्चाको ठूलो जुलुस निस्किन्छ, तिमीहरूले सबभन्दा अघि लगेर नारा लगाउनुपर्छ। म घर पुग्न साथ जिमाले सोधिन्, राति किन नआएको, कहाँ सुतिस्? सबै साथी मिलेर रत्न पार्क जुलुस हेर्न गएका थियौँ, आउन सकिएन, सबैजनाले रत्न पार्कमै रात बितायौँ। जिवाले भने, धेरै हुलमुलमा नलाग, समय ठिक छैन, कतिखेर लाठी गोली चल्छ, कर्फ्यू लाग्छ, ठेगान हुँदैन, हुन त तेरो उमेरमा म पनि विद्यार्थी आन्दोलनमा लागेको थिएँ, बाले मलाई रोक्नु रोकेका थिए, तर जीवा अतीतको स्मृतिमा डुबे। हवस् मैले भने, जिमाले भनिन्, पढाइ हुन्छ र आज घरै बस, सरले जसरी पनि आउनु, कोर्स पुरा गर्न बाँकी छ भन्नुभएको छ, मैले डाँटेँ। मलाई कहिले भोलि होला र जुलुसमा जाउँला जस्तो लागेको थियो। देश आन्दोलित भयो, सबै आन्दोलनकारी दलहरूका कार्यकर्ता मरिमेटेर लागे, छातीमा गोली थाप्न तयार भएर आए, उनीहरूले परिचालन गरेर लाखौं जनता पनि ल्याए। विशाल टोडी खेल वरिपरिको काठमाडौँको सबभन्दा चौडा सडकमा मानव सागर ओर्लियो। बुढा आए, जवान आए, किशोर आए, किशोरी आए, युवा आए, युवती आए। सडक बाला बालाको बास सडकमा नै थियो। ती पनि स्वतः आए। रक्तिम दादाले भन्यो, लाखौं मान्छे आएका छन्, यसअघि यतिका मान्छे सडकमा उत्रेको मलाई थाहा नै छैन। साला पञ्चायत ढलिसक्यो, अब साला बिरेको राज पनि ढल्छ। राजा विरोधी नारा लागे, बिरे चोर, देश छोड, देश छोड, पञ्चायती व्यवस्था मुर्दाबाद मुर्दाबाद, पञ्चायती तानासाही चल्दैन चल्दैन। मान्छे जति बढे, जति जोड लिएर आए, उति उफ्री पाफ्री गरेर हाम्रो उत्साह पनि उति उति बढ्यो। खुला मञ्चमा भाषण सकिएपछि जुलुस घण्टाघर हुँदै महेन्द्र शालिकतिर लाग्यो। एउटा केटो शालिकमाथि चढेर राजाको श्रीपेशमा लात हान्न, राजदण्ड निकाल्न जोड गर्न लागेको थियो। पाकेको फल चाहिँ अचानक फुत्रुक्क खस्यो, अनि पो पटट्ट गोली चलेको आवाज सुनियो। शालिकमा अरू केटाहरू पनि चढे, खसे, गोली लागेर खसेका रहेछन्। जुलुस नारा लाउँदै दरबारतिर जान लागेको थियो। जस्ताको छानामा असिना परेको जस्तो गोली पड्किन लागे। अघि लागेका मान्छे तमादम डले। एकाएक ठूलो हल्लखल्ल र भागा भाग भयो। अगाडि नै भए पनि भाग्यले मलाई गोली लागेन। भाग्नेका हजारौँ हवाई चप्पल र सस्ता खाले जुत्ता सडकभरि थिए, महँगा खाले जुत्ता एउटै थिएनन्। त्यसले भन्थ्यो, जुलुसमा कस्ता मान्छे आए, कस्ता मान्छे मरे। अघि लाग्ने र गोली खानेमा बालबाला थिए, गरिब विद्यार्थी थिए, कोही ठहरे भए, कोही घाइते भए। म पनि जताबाट आएको थिएँ बेतोडसँग उतै भागे। रत्न पार्क पुगेर लामो सास फेरे, मुटु फुट्ला जस्तो भयो। त्यस दिन 40-50 जना मरे रे, सडक बालबाला पनि परे। उसले प्रसन्न भएर भन्यो, सालाहरू शहीद भए, अब साला बिरेको राज पनि ढल्छ, भोलि एक धक्का दिनुपर्छ, दरबार ढल्छ, भोलिको दरबार ढल्न तयार हौ साथी हो, जनता जागेका छन्, मौका यही हो। हामी खुल्ला मञ्च र रत्न पार्कमा सुत्यौँ। भोलिपल्ट बिहानैदेखि कर्फ्यू लाग्यो। म समेत चारजना एउटा केडाको गनाउने घाम नआउने छिडीको कोठामा कोचिन पुग्यौँ। दुई दिन यसै गरी बिते। यी दुई दिन विद्रोहीहरू र तिनका कार्यकर्ता पूरा क्रियाशील भए अरे। मध्यराति एकाएक कोक्को होलो सुनियो। भोटाइटी र महाबौद्धबाट जुलुस निस्के, नारा लागे, प्रजातन्त्र जिन्दाबाद, यो जित कसको, जनताको, हाम्रा नेता जिन्दाबाद। राजाले बहुदल घोषणा गरेछन्। त्यो सुन्ने युवा विजयको नारा लाउँदै घरघरबाट बाहिर निस्के। कर्फ्यू लागू गर्ने ड्युटीमा नाका नाकामा सेना तैनात थिए। उनीहरूलाई बहुदलको घोषणा भएको थाहा थिएन। उनीहरूले कर्फ्यू तोड्नेको जुलुस देखे, तिनमाथि गोली बर्साए। त्यस रातिको उत्सव जुलुसमा दिउँसोको विरोध जुलुसमा जस्तै निकै मानिस मरे। हामी पनि नारा लाउँदै सडकतिर कुद्यौँ। हामी निरै पटट्ट गोली चलेको सुनियो। दुईजना साथी डले, कुमार बाबु मिल्ने साथी थियो, ठहरै भयो। पहिलो रात खुल्ला मञ्चमा भेटेका दुईटा गाउँले भुरा पनि सडक आन्दोलनका साथी थिए, मरे। निर्विकल्प भन्ने गरिएको पञ्चायती व्यवस्था 46 सालको चैत आन्दोलनपछि टुङ्गियो। क्याम्पस पढाइ होइन, राजनीतिको झन् ठूलो प्रयोगशाला भयो। काङ्ग्रेस केटा छोइसक्नु भएन। पञ्चायती व्यवस्थाका पञ्चकेटाहरूभन्दा पनि चर्का कृष्णप्रसाद भट्टराईको सरकार भयो। त्यसले नयाँ संविधान ल्यायो र चुनाव गरायो। चुनावपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए। सदनमा सत्तापक्षी काङ्ग्रेस र प्रतिपक्षी कम्युनिस्टको बाधाबातमा झगडा भइरहन्थ्यो। प्रतिपक्षले कहिले युनियुमा, कहिले उनियुमा, कहिले केही दिन, कहिले केही महिना सदन चल्न दिँदैनथ्यो। सदनका मुद्दा क्याम्पसमा आउँथे। हाम्रो क्याम्पसमा विश्वबन्धु दादा र रक्तिम दादाबीच ठूलो फाटो भयो। उनका दलहरू आपसमा भिन्न लागे। मण्डले र कम्युनिस्ट केटाहरू एक भए, काङ्ग्रेस एक्लिए तर मस्त थिए, उनको सरकार जो थियो। सदनका मुद्दा सडकमा पनि आउँथे, सडक आन्दोलन हुन्थे, कहिले राजधानी बन्द हुन्थ्यो, कहिले देश सडकमा टायर बन्न लागे, चक्का जाम हुन थाले, कसैले आँट गरेर सवारी चलायो भने तिनमा ढुङ्गा बर्सन्थे, आगो लाग्थ्यो। रक्तिम दादा आफ्ना कार्यकर्ताहरू र हामीलाई पनि चक्काजाम गर्ने आदेश दिन्थ्यो। हामी विद्यार्थीहरू उसका बेतलबी स्वयंसेवी थियौँ। उस सडक बालबालालाई ज्याला दिन्थ्यो। उसले ठूलो नेता बोसको निर्देशन अनुसार हामीलाई गाइड गर्थ्यो। उसले भन्यो, हाइकमानले चक्काजाम गरेको र रेलिङ भत्काएको एउटा रेट, गाडी तोडफोड गरेको र जलाएको अर्को रेट, त्यसमाथि बोनस पनि लिने निर्णय गरेको छ। बोसको एक इसारा र आफ्ना दादाको एक निर्देशनमा पार्टी कार्यकर्ता विद्यार्थी र सडक बालबालाहरूले काठमाडौँका मूल सडकमा सबै फलामे रेलिङ भत्काए, गाडी तोडफोड गरे, जलाए, पुलिसलाई हत्तु बनाए। त्यो सफल अभियानका लागि हामी विद्यार्थीहरूले स्याबासी पायौँ। सडक बालबालाले ज्याला र बोनस पनि पाए, पार्टी कार्यकर्ताहरूले पनि स्याबासी पाए। संसद युद्धस्थल थियो, सांसदका मुखबाट शब्दबाण निस्कन्थे, संसदीय अभ्यास अनुपम थियो, पार्टीका कार्यकर्ता सडकमा युद्ध गर्थे, काङ्ग्रेसले पटक पटक संसदमा बहुमत ल्याए पनि आफ्नै पार्टीभित्रको कलहले बलेको आगोमा भारतदेखि ल्याएको महँगो पेट्रोलको धारा खनायो। उसले सरकार पूरा अवधि चलाउन सकेन, अनि आयो कम्युनिष्टको सरकारको पालो, त्यो पनि छिट्टै गयो। काङ्ग्रेसको सरकार हुँदा प्रतिपक्षी कम्युनिष्टले जे गरे, कम्युनिष्टको सरकार हुँदा काङ्ग्रेसले सदनदेखि सडकसम्म त्यही गरे, कम्युनिष्ट सरकार हुँदा काङ्ग्रेस र मण्डली मिलेर कम्युनिष्टलाई एक्लाए। अनि आए अनेक रङ्गी मिलिजुली सरकारहरू। काङ्ग्रेस र कम्युनिस्टले हिजो पञ्च भनेर जसको भातपानी बारेका थिए तिनीहरूलाई आफ्ना नेता र अभिभावक माने। उनीहरूसँग नाङ्गै सत्ता चयन गरेर सरकार बनाए। पञ्चहरूको नेतृत्वमा बनेका सरकारमा काङ्ग्रेस कम्युनिस्टहरू पनि सहभागी भए, पञ्च नेता भए, काङ्ग्रेस कम्युनिस्टहरू तिनका पछुवा कार्यकर्ता। गाई भैँसी केही हजारमा बिक्थे, सांसद केही लाखमा बिके, केही महिनामा सरकार बदलिन लागे। हरेक प्रमुख पार्टीले सत्ता वा प्रतिपक्षको नेतृत्व गर्यो र हरेक प्रतिपक्षले चक्का जाम। जीवा, 46 सालपछि जुन पार्टीले पनि आफ्ना कार्यकर्तालाई त लाए लाए, सडक बालबालालाई समेत चक्का जाम गर्न लाए, टायर बाल्न लाए, गाडी तोडफोड गर्न लाए, सबैले उस्तै ज्याला दिए, सबैले जनता र देशकै हितमा त्यसो गरेको भने के सबै पार्टी उस्तै हुन्? जीवाले भने, उस्तै होइनन्, उस्तै उस्तै हुन्। घोषित उद्देश्य फरक छ, व्यवहार उस्तै छ, सबैको तिर्सना सत्ता र भत्तामा छ, कसैको एजेन्डामा देश छैन, सबै जनता मारा, राज्यको ढुकुटी मारा हुन्। तर पार्टी नभइकन पनि उपाय छैन, पार्टीहरू इमान्दार भए मात्र देश उभो लाग्ने हो। इन्द्रणीका सात रङ कहाँ सुरु हुन्छन्, कहाँ अन्त्य हुन्छन् कसलाई थाहा हुन्छ? पार्टीहरू पनि त्यस्तै हुन्, तिनका रङ पनि कहाँ मिसिन्छन् कहाँ छुट्टिन्छन् थाहा हुँदैन। पहेँलो रातो निलोको मिलावटबाट हजारौँ रङ बनेका छन्। राजनीतिमा पनि यिनै रङका तीन प्रमुख धार छन् र तिनैबाट सयौँ पार्टी बनेका छन्। 37 सालको जनमत सङ्ग्रहमा रङ र पार्टीहरूको त्यो तालमेल प्रष्ट देखियो। सुन प्रधान पञ्चहरूको रङ सुन जस्तो पहेँलो थियो, त्यो बेला म पनि पञ्च थिएँ। शास्त्र भन्छ सुनमा कलीको बास हुन्छ। प्रजातन्त्रवादीहरूको रङ आकाश जस्तो निलो थियो, त्यो निलो आकाश पनि सुन प्रधान र मैलो छ। मान्छेको रगतको रातो कम्युनिस्टको विश्वव्यापी रङ हो, त्यो पनि सुनप्रधान र रक्तपिपासु छ। यी सबै रङका अत्यन्त गाढादेखि अत्यन्त फिक्कासम्मका पार्टी छन्, अत्यन्त चर्कादेखि अत्यन्त मलुवासम्मका छन्। सबैको आआफ्नै धार छ, मार छ र औकात छ। जनमत सङ्ग्रहमा केही गणतन्त्रवादी लाल पार्टीहरूले प्रजातन्त्रवादी नील पार्टीहरूलाई होइन सुन पार्टीलाई सघाए। लाललाई पित्ले नचायो, सुनले सबैलाई नचाउँछ। नैतिकताभन्दा ठूलो केही छैन, तर राजनीतिमा नैतिकता हुँदैन, रणनीति हुन्छ। राजनीति भनेको नेताले सार्वजनिक रूपमा जप्ने नैतिकताको माला हो। यथार्थमा उनीहरू त्यो मन्त्र जप्ने माला र देखाउने बाहिरी आवरणको जामा फकालेर जे पनि गर्छन्। नैतिकताका सबै प्रवचन सुनमा टुङ्गिन्छन्। यो मैले होइन, महाकवि भर्तृहरिले भनेको हो, सर्वे गुणा काञ्चनमा आश्रयन्ती, अर्थात् सबै गुणहरू सुनमा आश्रित हुन्छन्। राजाले आफ्नै सुन पार्टीको नेतालाई प्रधानमन्त्री बनाएर जनमत गराउने जिम्मा दिए। उसले रातारात मतपत्र छपाएर एक छापे पहेँलो मतले ढुवाङ भर्यो, अनि जनमत सङ्ग्रहको परिणाम घोषणा भयो, निर्दलको जित र बहुदलको हार। सात सालको क्रान्ति अघि पार्टीहरू खुले, क्रान्तिपछि राजनीतिक पार्टी र सामाजिक संस्थाहरू खोल्ने लहरै आयो। 17 सालमा जनताका पार्टीहरूमा प्रतिबन्ध लाएर राजाले आफ्नै सुन पार्टी खोले। अरू पार्टीहरू भूमिसात वा भूमिगत भए, ती पार्टी बहुदल आएपछि फेरि भूमिरत भए, अनि पार्टी खोल्ने लहर आयो। अनेक पार्टी खुले, फुटे, जुटे, फेरि फुटे, रङ फेरे, फेरि नयाँ मिश्रणसहित जुटे। तिनका सयौँ दाजुभाइ दिदीबहिनी सङ्गठन र हजारौँ सहयोगी एनजिओहरू खुले। अनेक आवरणमा राजनीति, धर्मप्रचार र विध्वंसका सहयोगी बनेर सक्रिय भए। हरेक पार्टी सङ्गठन, एनजिओ, आइएनजिओका आफ्नै भित्री र बाहिरी रङ्ग छन्। ती रङ्ग कहिले देखेरै चिनिन्छन्, कहिले नभोगी चिनिन्छन्। अब तिनको नामको मतलब छैन, ती रङ्ग मात्र हुन्, रङ्ग मिश्रण मात्र हुन्। रङ्गको पनि मतलब छैन, ती रङ्ग फेरिरहन्छन्। इन्द्रिणीमा कहिले यता मिसिन्छन्, कहिले उता, र अनेक मिश्रणमा पुगेका देखिन्छन्। देख्नु भनेको प्रकाश देख्नु, दृष्टि भनेको ज्ञान हो। नेपालमा देख्नु भनेको बलिया पार्टीका नेताका दुराचार देख्नु हो। त्यसकारण अब पार्टीका नामको कुनै अर्थ छैन, रङ्ग बुझ, रङ्गले भाव बुझाउँछ, तर एउटा कुरा बुझिराखेछ, राजनीतिमा जे देखिन्छ त्यो हुँदैन, जे देखिँदैन त्यो हुन्छ। मैले पत्रकारितामा डिप्लोमा गरेँ र प्रेस इन्स्टिच्युटको तालिम लिएँ, छापामा रिपोर्टरको काम पाएँ। देवीजीको अन्तर्वार्ता लिन पुनस्थापना गृहको गएको बेला कुमारीलाई पहिलोपटक देखेँ। गेटमा उनले सोधिन्, तपाईँ पत्रकार हो? हो, नमस्ते, म शरद कुमार, देवीजीको अन्तर्वार्ता लिन आएको। छरिती ठिक्क अग्ली, गहुँगोरी, बनाएका जस्ता तर नखौरेका पाताला स्वाभाविक आँखी भाउ, उन्नत निधार, धारिला आकर्षक चिम्सा आँखा, आत्मविश्वासयुक्त व्यक्तित्व, कति राम्री केटी। उनले मलाई देवीजीको कार्यकक्षसम्म पुर्याइदिन्। तपाईँ देवीजीको सेक्रेटरी हो? मैले बोली नै उपारेर सोधेँ। होइन, सहयोगी। केही पछि जीवालाई नर्सिङ होममा भर्ना गरेका थियौँ। त्यहाँ तिनै युवतीलाई नर्सको पहिरनमा देखेर अल्म लिएँ, भने, नमस्ते, मैले तपाईँलाई त पुनस्थापना गृहमा देखेको जस्तो लाग्छ। हो, म त्यहाँ देवीजीलाई भेट्न जान्छु। हामीले चिन्जान रिन्यू गऱ्यौँ। भेट्न? मैले त तपाईँ त्यहीँ काम गर्नुहुन्छ भन्ने हानेको थिएँ। म काम यहाँ गर्छु। मैले लिएको अन्तर्वार्ता पढ्नु भएन? किन नपढ्नु? खोजी खोजी पढ्यौँ, कस्तो राम्रो थियो, उनले भनिन्। मैले लिएको अन्तर्वार्ता पढ्नु भएन? किन नपढ्नु? खोजी खोजी पढ्यौँ, कस्तो राम्रो थियो, उनले भनिन्। तपाईँको यहाँ को छ? जीवा। कहाँ? ऊ त्यो कोठामा। मैले जीवालाई चिनाइदिएँ। ए, त्यो चेस्ट इन्फेक्सन भएको बाजे, उहाँलाई राम्रो सुधार भइरहेको छ, मेरो ड्युटी त्यो कोठामा पनि छ। जीमा खाना लिएर जान्थिन्, मैले भने म जान्छु खाना लिएर, डाक्टरलाई पनि भेटेर आउँछु। मेरो आकर्षण डाक्टर होइन, कुमारी थिइन्। उनी मेरो मनमा सदा आउन लागिन्। काम गर्दा नगर्दा हिँड्दा खाँदा कुमारीको चित्रले मेरो आँखा डाक्यो। मैले दीपकलाई सोधेँ, यस्तो के भएको दीपक? एक करोड लभ परिस् केटा, त्यस्तो हुन्छ। तैँले लभ गरेको छस्? मैले त केटी देख्नुहुन्न, लभ परिहाल्छ। केटी कि राम्री केटी? केटी पनि नराम्रा हुन्छन् मूर्ख। केटी त गुलाबको फुल हो, कोही बढी राम्रा बास्नदार हुन्छन्, कोही कम, त्यो कुरा बेग्लै हो। कुनै केटी नराम्री हुन्न, सक्सेस भने मुख फुरेर आई लभ यू भन्ने गायत्री मन्त्रले फुकिहाल, कङ्ग्रेचुलेसन। जीवालाई एक सातापछि घर नल्याउन्जेल अस्पतालमा मैले कुमारीसँग निकै निकट भएर कुरा गरेँ। उनको ड्युटी सकिएपछि अस्पतालको क्यान्टिनमा चिया चमेना खाना पनि सँगै गयौँ। मौका पाएपछि लामा लामा कुरा गर्न लागे। उनले पनि चाख लिएर सुन्न थालिन्। मैले आत्मीयता बढ्दै गएको अनुभव गरेँ। धेरै पटक मेरो घाँटीसम्म दीपकले सिकाएको आई लभ यु मन्त्रको बाडुली लाग्यो, तर मलाई त्यो मन्त्रले फुकिहाल्ने तागत थिएन। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन जगदीश घिमिरेको आख्यान सकसको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ श्रुति सम्वेक सुनिरहनु भएको छ। हामी श्रुति सम्वेकमा जगदीश घिमिरेको आख्यान सकसको वाचन सुनिरहेका छौं। अब सकसको बाँकी अंश वाचन हुन्छ। जीवाले अस्पतालमा कुमारीलाई राम्ररी चिने, कुर्न बस्दा जिमाले पनि राम्ररी चिने। जीवाले भने, शरद, त्यो नर्स साह्रै जाति रहेछ, हँसिली रसिली, कोही कोही त कस्ता टिमुर्केका हुन्छन्। जीवा जिमा गाच्चा गोच्चा बिरामी पर्दा जाने नर्सिङ होम त्यही थियो। डाक्टरसँग भेट मिलाउन कुमारीले मद्दत गर्थिन्। मेरो भेट भइरह्यो, बिस्तारै हिमचिम पनि भयो। दीपकसँग सोधेँ, कुमारीको मसँग कसरी लभ पार्ने? मैले एक करोड लभ गरेको कुनै मतलब छैन। मेरो मोटरसाइकलमा गोदावरी डुलाउन लैजा, त्यही बेला फका। केटी फकाउने त कला हो कला, त्यो आफैले जानुपर्छ, अरूले जानेर हुँदैन। कसरी गोदावरी जाउँ भन्ने? आँटै आउँदैन। हे लाछी, जाउँ भन्न, मानिहाल्छ नि। केटीलाई चाहिँ केटा चाहिँदैन कि क्या हो, यो दोहोरै हुन्छ, बुझिस्? के याउ नभएको मान्छे। मैले कुमारीलाई मोटरसाइकलमा गोदावरी बोटानिकल गार्डन हेर्न जाउँ भने, उनले मानिन्। म आश्चर्यचकित भएँ, दीपक सूत्र काम लाग्यो। हो दिनभरि हामीले आफ्ना परिवार र आफ्ना निजी कुरा गऱ्यौँ। पहिले मैले कुनै कुरा नडाँटी आफ्नो गाउँ, बुबा आमा, सौतेनी बाबु, जीवा र जिमाका कुरा बताएँ। भने मेरो कोही पनि छैन, केही पनि छैन, जो हो जीवा जिमा नै हो। जीवाले गर्दा आज पत्रकार भएर बाँच्न सकेको छु। उहाँहरूको ममाथि कहिल्यै तिर्न नसक्ने गुण र ऋण छ। कुमारीलाई मेरो कथाले छोयो। मैले सोधेँ, कुमारी तिमी कसरी पुनस्थापना गृहमा आइपुग्यौ नि? मेरी आमाले राखिदिएर, अनि उनले आफ्नै बाबुले आमा नभएका बेला पारेर मिठाई र चक्लेट खुवाएर बलात्कार गरेको कुरा बताइन् र भनिन्। मेरो पनि कोही छैन, जे भन्नु त्यही पुनस्थापना गृह र देवीजी नै हो। मेरो मुटु जोडले ढुकढुक गर्न लाग्यो। मैले कुमारीको हात आफ्नो हातमा लिएर भने, कुमारी आई लभ यु। कुमारी बोलिनन्। हामी कुमारीको छुट्टीका दिनमा मोटरसाइकलमा डुल्न जान लाग्यौँ। कहिले दक्षिणकाली, कहिले स्वयम्भू, कहिले पशुपति र गुहेश्वरी। दीपक मेरो प्रगति देखेर खुसी भयो। मैले भने, कुमारी तिमीले मेरो कुराको जवाफ दिएनौ नि। के कुरा? आई लभ यू भनेको कुरा बोली मात्र जवाफ हुन्छ र व्यवहार जवाफ होइन। म तिमीसँग किन यसरी डुल्छु? अरू कसैसँग त डुल्दिनँ नि। एकान्तमा कुमारी र म आलिङ्गनबद्ध भयौँ। आपसी चुम्बन फुके। मैले भने, हामीले भगवान्लाई साक्षी राखेर यो वाचा गरेका छौँ, आजीवन कायम रहनेछ। कुमारीले भनिन्, तर किन मलाई हरेक लोग्ने मान्छेले प्रेम होइन बलात्कार गर्छ जस्तो लाग्छ। मैले आफैले भोगेँ। पुनस्थापना गृहमा सधैँ सुने, अखबारमा पनि समाचार आइरहन्छन्, नर्सिङ होममा पनि केस आउँछन्। उपचार गर्छु, मलाई लोग्ने मान्छेको जातसँग घिन लाग्छ शरद। म कुमारीको विगत सम्झेर लज्जित भएँ, बोल्न सकिनँ। कुमारीले भनिन्, शरद तिमी नराम्रो नमान, मलाई तिम्रो माया लाग्छ, मलाई तिम्रो जीवा र जिमाको पनि माया लाग्छ, तर मलाई पुरुष जातसँग घृणा छ। मसँग पनि? तिमीसँग त माया नै माया छ। उनले मलाई अँगालोमा बाँधिन्, मुहाईको वर्षा गरिन्, भनिन्, अब पत्यायौ? अब मुहाई वर्षाउने पालो मेरो थियो। ती दिन, ती आलिङ्गन, ती चुम्बन नै हाम्रा सुखका दिन थिए। बाँकी त सङ्घर्ष, त्रास र सकसमा बितिए। हामीले बिहा गरी निदो गऱ्यौँ। मैले जिमालाई भने, जिमा त्यो नर्स केटी के त? त्यो नर्स केटी क्या के त? त्यो नर्स केटी भन्न, त्यो मलाई मन पराउँछ। जिमाको मुख खुसीले धपक्क बोल्यो। भनिन्, के त्यो तँसँग बिहा गर्न राजी छे? म बोलिनँ। गतिले छ त्यो केटी, भाग्यमानी हुन्छस्। जिमा मेरा सबै थोक थिए, संरक्षक, पिता, देउता। मैले यो जुनीमा उनको ऋण तिर्न सम्भव छैन। उनले जीवनमा ठूलो आँधीबेरी झेलेका थिए। ठूलो सुखशैल चटक्क छोडेर जोगीले जस्तो जीवन रोजेका थिए। सटरको आम्दानीबाट दाल भात खान र ओखती गर्न पुगेस पुगेस थियो। कमाउन थालेपछि मैले पनि कहिलेकाहीँ सागसब्जी र फलफुल किनेर ल्याउन थालेको थिएँ। जीवा भन्थे, बोतैले केही ल्याउनु पर्दैन, सबै छोडी पुच्छरमा हात, के अब तेरो कमाई पनि खान थालो? म कुमारीलाई त्यही घरमा हुलेर उनीमाथि बोझ थप्न चाहदिन थिए। हामीले बेग्लै बस्ने योजना बनायौँ। जीवाले हफ्काए, एकेटा त के भएको? हाम्रो को छ र? सबै छन्, तर कोही छैन, देखेकै छस्। तिमीहरू नै हाम्रा सबै हो, छोरा छोरी, बुहारी, नाति नातिना। त्यस्तै गतिले केटीलाई बिहा गर्न लागिस्, त्यो हाम्रै बुहारी हो, तुरन्त घरमा लिएर आइज, हामीलाई पनि आड भरोस हुन्छ। जीवा, जिमा र दीपक मेरा जन्ती भए। कुमारीले देवीजी र आफ्नै नर्स साथी उर्मिलालाई बोलाएकी थिइन्। गुहेश्वरीमा हाम्रो टिको टालो भयो, माला साटियो, मैले सिन्दुर हालेँ। मैले कुमारीलाई जीवाको घरमा उले, जिमाले मेरी बुहारी भनेर आफ्नो गलाको तिलहरी झिकेर लगाइदिन् र अँगालो हालिन्, हर्षाश्रु बगाइन्। जीवाले बिहामा उपस्थित सबैलाई एउटा रेस्टुरेन्टमा डिनर खुवाए। जीवनमा मैले आमापछि जिमा पाएको थिएँ। ती दुई प्राउड नारी मेरा प्रेरणा थिए। कुमारी अर्थकै थिइन्, उनी मेरी सर्वस्व भइन्। म भन्थेँ, कुमारी म तिम्रो लागि प्राण दिन सक्छु, म पनि तिम्रो लागि प्राण दिन सक्छु शरद। हामी अँगालोमा बाँधिन्थ्यौँ, लाग्थ्यो त्यो अँगालो कहिल्यै छोड्नु नपरोस्, लाग्थ्यो जीवनभरि त्यसै गरी अँगालो हाल्न पाइरहोस्। जीवा जिमालाई भन्थे, बजै यो घर जग्गा म तिमीलाई नामसारी गरेर दिन्छु, कानुनले पक्का हुन्छ, मेरो केही ठेगान छैन, आज हो कि भोलि हो, तिम्रो उमेर छ, म नभए पनि तिम्रो खाने मेलो छ, त्यसो नगरी मरे भने मेरा दुष्ट सन्तानले तिम्रो चौटा लुच्छन्। हा के भनेको, मेरो के को चिन्ता, मलाई हजुर सधैँ बाँचे पुग्छ, हजुरको विश्वासै आयो होस् म हजुरकै काखमा जान पाऊँ। जिमा गम्भीर हुन्थिन्। तिमी गयो भने म टुरो भइहाल्छु नि लाटी, तिमीलाई मभन्दा पहिले जान दिन्न, जीवा मुसुक्क हाँस्थे। तर जीवाको धोको पुरा भएन। जीवाले नामसारी गरेर जिमालाई घर सुम्पिन पाएनन्। जीवालाई टुरो पारेर जिमा नै पहिले गइन्। उनलाई नामी अस्पतालका नामी डाक्टर मिलेर क्यान्सर भयो भनेर अपरेसन गरे। क्यान्सर होइन रहेछ, पाठेघर निकालेर फाले। पछि पेटमा क्यान्सर भएछ, पेटको अपरेसन गरे, क्यान्सर झाँकिसकेको रहेछ, मरिहालिन्। त्यो रात जीवा कुमारी र म एकै ठाउँ गुडुल्केर रह्यौँ। जीवाले भने, म जाँदा सुल्टो हुन्थ्यो, झुक्क्याएर गई। जेठीजीमा गुमाएपछि उनले कान्छीजीमाको माया पाएका थिए। उनी पनि बितेपछि जीवा अति नियाश्रिए, हामी पनि नियाश्रियौँ। जीवा हामीहरूमा पुरै आश्रित भए। हामीले जीवाको सक्दो सेवा गर्यौँ, तिनै ताका जीवा थला परे। उनलाई अचानक पक्षघात भयो, आधा अङ्ग चलेन, बोली लटपटियो। कुदाएर अस्पताल पुर्यायौँ, अलि सुधार भएपछि घर ल्यायौँ। उनी कोठाका कैदी भए, खान पिउन बाथरूम जान हामीमा आश्रित भए। उनको स्याहार सुसार नै हाम्रो मुख्य काम भयो। हामी उनका परिचारक, अभिभावक, डाक्टर, नर्स सबै भयौँ। कुमारी दुई ठाउँमा पार्ट टाइम गर्थिन्, एक ठाउँ छोडेर जीवाको ड्युटी गर्न लागिन्। हाम्रो चालचलन पुरै बदलियो। हामी भन्नु को थियो र, म र कुमारी त हो नि। अघि हाम्रा जीवा बोझ हलुका पार्थे, अब उनी नै हाम्रा बोझ बने। म जे थिएँ उनीले गर्दा उनको बोझ बोक्न पाउनु मेरो सौभाग्य थियो। कुमारीका पनि उनी देवता नै थिए। कुमारीले पनि कुनै झर्को फर्को गरिनन्। जीवाका शाखा सन्तान धेरै थिए। सकेका बेला उनले गुण लागेका इष्टमित्र पनि धेरै थिए। तर अहिले जीवा एक्लैका बेग्लिएका थिए। अब उनलाई दोहोरो माया गर्ने हामी दुईजना बाहेक यो संसारमा अरू कोही पनि थिएनन्। बिरामी नहुँदा जीवाको दिनचर्या नियमित थियो। बिहान सबैले उठेर दाढी काट्थे, नुहाएर लुगा फेरेर डुल्न जान तयार हुन्थे। जिम्मा बितेपछि पहिलो कप चिया आफैले बनाएर खान लागेका थिए, दोस्रो कप चिया हामीसँग खाएर पशुपति जान्थे। अग्लो पातलो ज्यान, उज्यालो अनुहार, ठूलो निधार, तालो खुलेर झन् ठूलो भएको, लामो नाक, ठूला कान, मुसुक आँसुसहित गम्भीर बाणी, सफा सेतो कमिज सुरुवालमाथि खैरो इष्टकोट, गलबन्दी र ढाका टोपी, उनका ती सदाबहार पहिचान थला परेपछि ध्वस्त भए। म दाढी काटिदिन, नुहाइदिन र लुगा फेराइदिन लागे। बाँकी सेवा कुमारीले गरिन्। उनी बिहान बेलुका डुल्थे र बाँकी समय पढ्थे। कोठाभरि पत्रिका र किताब हुन्थे। उनका जाने आउने गरेका साथी सीमित थिए, नरेश र बद्रीलाल। कहिलेकाहीँ उनले गुण लागेका पुराना मान्छे र गाउँलेहरू पनि भेट्न आइपुग्थे। नरेशसँग उनी राजनीतिका कुरा बाहेक ख्यालठट्टा पनि गर्थे। नरेशको अनुहार बाहुनको जस्तो र नाकचुच्चो थियो। नेपाल जातिवादी भएपछि जीवाले भने, नरेश तिमी नेवार होइन, तिम्रो ज्यानमा बाहुनको रगत छ। नरेशले भने, ज्यानमा त सके छैन, जिनमा चाहिँ छ। काठमाडौँबाट भागेर रामेसाबका हाम्रा शरणागत पुर्खालाई एउटै विधवा बाहुनी बजेले शरण मात्रै दिनन्, सर्वस्वसहित आफैलाई पनि समर्पण गरिन्। हामी जात भनेको सामन्ती सोच भन्थ्यौँ, होइन, ब्रह्माजीले सृष्टिसँगै सिर्जना गरेको जात शाश्वत सत्य रहेछ। एक्काइसौँ शताब्दीको पनि सबभन्दा महत्त्वपूर्ण यथार्थ पो रहेछ त। बल्ल हाम्रो बुद्धि पलाउँदैछ, ती बजे पनि तिम्रै अधिकारी थर्किरहेछन्। तिमी त मेरा माओवाली हो, बुझ्यौ, मैले आजसम्म नभनेको। बद्रीलालको अनुहार र व्यक्तित्व भव्य थियो, गोरो, अग्लो, नाक चेप्टै भन्न नमिल्ने, अलि ठुलो ठुम्रो मात्रै। जहिले पनि राम्रा लुगा लगाएर आउँथे, एक एक शब्द तौलेर बोल्थे र क्रमशः चर्किँदै जान्थे। बिपीको आत्मवृत्तान्त निस्केपछि उनले बिपीका गल्तीहरू भन्ने पुस्तिका लेखे। त्यसमा उनले आफू बिपी भएको भए के गल्ती गर्ने थिएनन् र देश विकास गरेर कहाँबाट कहाँ पुर्याउने थिए भनेका छन्। मेची महाकाली डुलेर त्यस किताबको प्रचार पनि गरे। त्यसबाहेक उनलाई आफ्ना अरू तीन अलिखित ग्रन्थ कण्ठाग्र थिए। ती सधैँ उनका वार्तालापका केन्द्रीय विषय हुन्थे र जीवाला ती सार स्वरसहित पाठ गरेर सुनाइरहन्थे। एक, मार्क्सवाद लेनिनवाद माओवादको वर्णमाला। दुई, बिपी र काङ्ग्रेसलाई गाली गर्ने पर्यायवाची कोष। र तीन, माओवाद महेन्द्रवाद र वीरेन्द्रवादी राष्ट्रवादको सवाई। उनी भन्थे, संसारका अरू सबै वाद बगवाद हुन्, केवल मार्क्सवाद लेनिनवाद माओवाद शाश्वत सत्य हो। जीवा भन्थे, जुन वैज्ञानिक सिद्धान्तको आधारमा मार्क्सवादको द्वन्द्वात्मक भौतिकवादको व्याख्या गरिएको थियो, पछि विकसित क्वान्टम फिजिक्स सिद्धान्तले त्यसको खण्डन गरिसकेको छ। मार्क्सवाद राजनीतिक, सामाजिक, आर्थिक विश्लेषण हो, यसको भौतिक विज्ञानसँग कुनै सम्बन्ध छैन। संसार परिवर्तन होला, मार्क्सवाद परिवर्तन हुँदैन, मार्क्सवाद शाश्वत सत्य हो। संसारमा अपरिवर्तनीय केही पनि छैन। जुन वैज्ञानिक सिद्धान्तले त कहिले आफूलाई शाश्वत मान्दैन, आफूलाई अन्तिम सत्य भनेर अरू सबै ढोका बन्द गर्दैन। त्यो नवसामन्तवादी प्रतिक्रियावादी बुर्जुवा सोच हो। जसले मेरो कुरा मान्दैन त्यसलाई लाठो लाएर मान्न बाध्य पार्छु भनेर जसले भन्छ त्यो सामन्त हो। जसले मेरो सिद्धान्त मान्दैन त्यसलाई गोली हानेर मान्न बाध्य पार्छु भनेर जसले भन्छ त्यो नवसामन्त हो। तिमीहरू सबभन्दा ठुला नवसामन्त हो। थला परेपछि जीवाका त्यस्ता रसिला वार्तालाप पनि बन्द भए। जीवा सुति सुति समेत पढ्न नसक्ने भए। एउटा हातले पटक्कै काम दिएन, उनको समय बिताउने मेलो भएन। दिन रात ओछ्यानमा लडिरहनु पर्दा ओछ्यानमा लामो अवधिसम्म सुत्ने मान्छेलाई उनी छालाको घाउ बेडसोर भयो, निद्रा पर्न छोड्यो, भोकर आयो, रुच्न पस्न छोड्यो, कब्जियत भयो, खाएको छातीभन्दा तल जान छोडेर बान्तावला जस्तो असजिलो उलुतुलु हुन थाल्यो। उनी बेचैन भएर छरपटाउन लागे। उनका आँखाले चौबिसै घन्टा मलाई र कुमारीलाई खोज्न थाले। डाक्टरले जीवालाई निदाउने र भोक लाग्ने दबाई दिए। जे जे सिम्टम हुन्थ्यो तिनको तत्काल काम चला उपचार गर्थे। कुमारी र मैले पालै पालो मिलाएर उनलाई वर्काई फर्काई गरिदिन लाग्यौँ। बेडसोरका घाउहरू सफा गर्न थाल्यौँ। अलिक दिनपछि केही बेर अडेस लागेर बस्न लागे, तर केही गर्दा पनि सुविस्ता भएन। केही बेर बसाइ माग्थे, केही बेर सुताइ माग्थे। दिनको 21 घन्टासम्म बिजुली आउँदैन थियो, आएको बेला टिभी हेर्थे। हामी उनलाई अखबार पढेर सुनाउन लाग्यौँ। केही महिनापछि उनको बोली अलि प्रष्ट भयो, नचल्ने अङ्ग अलिअलि चल्न लागे। उनले भने, शरद, मेरो जुनी व्यर्थै भयो, त्यसरी पङ्गु भएर बाँच्नुभन्दा त मर्नु निको। जीवा, त्यसो नभन्नुहोस्, मेरो आँखा रसाए। जीवाको अनुहारका चाउरी गइरिए। उनले गम्भीर भएर भने, त्यसो नभनेर कसो भन्नु त बाबु, मान्छेलाई जवानीमा कसरी सुखसँग बाँचौँ भन्ने हुन्छ, त्यसकै लागि उसले सारा कर्म कुकर्म गर्छ। बुढौलीमा कसरी सुखसँग मरौँ भन्ने हुन्छ, जवानी र बुढौलीको फरक त्यही हो, जो सुखसँग मर्छ त्यही सुखी हो। मैले उनका रसाएका आँखा हेर्न सकिनँ, आँसु पुछिदिएँ। उनले आफ्नो रुवाई दबाउन खोजे, भित्रैबाट फुटेको भक्कानु बलैले दबाए, तर घोक घोक दबेन। अब कति दिन पुछलास मेरो आँसु, मलाई ठुलो पीडा भयो। मैले आफैलाई सोधेँ, के गर्दा जीवाको बाँकी जीवन सजिलो होला। जवाब सजिलै पाइन, द्वन्द्वमा बाँच्छेँ। त्यही द्वन्द्वमा मलाई जीवाको अनुभव लेख्ने विचार फुर्यो। उनी नेपालको लामो द्वन्द्वसँगै हुर्केका थिए, भोगेका र बुझेका पनि थिए। लामो द्वन्द्वले देशलाई जीर्ण पारे जस्तै उमेर र अवस्थाले उनलाई पनि गालेको थियो। उनका दिन गन्तीका थिए। उनलाई अलिक सुधार भएपछि मैले भने, जीवा, तपाईँ आफ्नो अनुभव बताउनुहोस्, म लेख्छु। उनी झर्के, के छ मेरो अनुभव र लेख्छस्? तपाईँ जीवन अनुभव भन्नुहुन्छ, तपाईँसँग नेपालको विशिष्ट कालखण्डको अनुभव छ जीवा। मलाई अब यस्ता कुरामा चाक छैन। उनी भित्तापट्टि फर्किन खोजे, सकेनन्। मैले कोल्टे फर्काइदिएँ। उनले मेरो मुख नहेरिकन भने, तैँले पनि त बौद्धल कालको अनुभव गरेको छस्, लेख्न आफ्नै अनुभव। मेरो आफ्नो त लेखिहाल्छु नि, पहिले तपाईँको लेख्छु अनि आफ्नो लेख्छु। जीवाले भने, हेर, भोगेको कुरा अनुभव हो, तर भोगेको सबै सम्झना हुँदैन। मनको भित्री पत्रसम्म काँडा जस्तो चस्चक्क गढेको कुरा मात्रै सम्झिने हो। अनुभव त अनेक हुन्छन्, तर जे सम्झ्यो त्यो मात्रै बाँड्न सकिने अनुभव हो, जे बिर्स्यो त्यो त गयो। जीवाले भने, लेख्ने भनेको गुलेली खेलाको जस्तो सजिलो छैन, अपार साधना र सिप चाहिन्छ। एक त म जस्तो थोत्रो बुढाको गन्थन, त्यसमाथि त जस्तो सिकारु पत्रकारले लेखेको कुरा के कामको हुन्छ? ल, राम्रो नहोला, नातिले बाजेको कुराबाट सिक्ने मेरो त होला, तपाईँलाई समय बिताउनु पनि सजिलो होला। कति कुरा बिर्सिसकेँ, कति उल्टो पाल्टो सम्झेको होला, उल्टो पाल्टो बुझेको होला। बाबु, संसारमा साँचो बोले बात लाग्छ, झुटो बोले पाप लाग्छ, त्यसैले बोल्नुभन्दा नबोल्नु बेस हुन्छ। भो, मलाई बुढेसकालमा यो दुःख नदिए। उनले टारिरहे, मैले जिद्दी गर्न छोडिनँ। एक दिन जीवाले भने, नानी, मेरा धेरै दौतरीहरू बितिसके, मेरो परिवार भन्नु पनि यस्तै रहेछ, मेरा जे भने पनि तर कुमारी नै हो। अब म धेरै बाँच्दिनँ, यो उमेरमा मैले लुकाउने केही छैन। मेरो अनुभव अरूलाई काम नलागे पनि तँ कुमारी र तिमीहरूका सन्तानलाई काम लाग्ला। तेरो उमेरमा मैले आजको जति सोच्न सकेको भए म अलि अर्कै किसिमले बाँच्ने थिएँ। यो बुद्धि मृत्युसँग जम्का भेट भएपछि मात्र आउँछ। युवावस्था गदा 25 हो, वृद्धावस्था 60 आउँछ। 60 आएको म र गदा 25 तँ मिलेर गरेको काम कस्तो होला? तैपनि त सोध, म भन्छु। एक त मलाई बोल्न गाह्रो छ, त्यसमाथि बहस गरेर हैरान नपारेस्। मन लागे सुन, मन नलागे नसुन, मलाई मेरै तरङ्गमा बोल्न दिए, मेरो ध्यान भङ्ग नगर। जीवाकी ओछ्यानमा हुन्थे कि व्हीलचेयरमा, निकै बेर खोकेर गला सफा गर्थे, आँखा चिम्लेर आफ्नै संसारमा उठ्थे, तुरियावस्थामा पुग्थे र एकान्तको एक्लो धोबीचरो जस्तै चहकिन थाल्थे। बेला बेलामा उनले बोलेको बुझ्न गाह्रो हुन्थ्यो। न थाकुन्जेल बोल्थे, म टेप गर्थेँ। उनका कति कुरामा मेरो चित्त बुझ्दैनथ्यो, तर उनीसँग सवाल जवाफ नगर्ने सर थियो। केही जिज्ञासासम्म व्यक्त गर्थे, पछि टेपको उतार उनलाई पढेर सुनाउला, सल्लाहले सच्याउला र तारतम्य मिलाउला भन्ने सुर थियो। जीवा, मैले टेप खोलेँ। अनि जीवाले भने, बाबु, जवानले माला जप्दैनन्, मान्छेले जवानीमा माला बनाउँछन्, बुढ्यौलीमा जप्छन्। श्रुति सम्वेकमा यतिन्जेल तपाईँ जगदीश घिमिरेको आख्यान सकसको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिएको छ। अर्को साता हामी सकसको तेस्रो श्रृङ्खला लिएर आउनेछौ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल विदा चाहन्छौ। शुभरात्रि।